नमस्कार। यो हो उज्यालो रेडियो नेटवर्क सिधाकुरा प्रश्न विचार काठमाडौँमा 90 मेगाहर्ज। कृषि सम्बन्धी विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम बदलिदो नेपालमा हामी नेपालका फेरिँदै गरेका गाउँघर, फेरिँदै गरेका व्यवसाय, उद्यम र आमदानीका नयाँ नयाँ बाटा र सिपका अनुभव साटासाट गर्छौं। दशैं सकियो, दशैंको रमझममा लागेका किसान पनि खेतबारीको काममा फर्किएका छन्। अरू हिउँदे बालीसँगै देशका केही ठाउँमा अहिले आलु लगाउने बेला पनि भएको छ। आजको कार्यक्रममा हामी आलु खेतीको विषयमा कुरा गर्छौ, तर सबैभन्दा पहिले पशुपालनमा लागेका किसानले यो बेला ध्यान दिनुपर्ने कुरा नारको सल्लाहसहित साथी सृजना तिमल सिन्हा।
छिमेकी देशहरूबाट खसी, बोका र भेडा च्याङ्रा आयात हुने हुँदा पीपीआर रोगभित्र नै सम्भावना बढ़ी हुन्छ। त्यसकारण आफ्ना घरमा पालिएका खसी, बोका, बाख्रा र भेडा च्याङ्राहरूमा पीपीआर विरूद्धको खोप लगाइहाल्नुपर्छ। बाख्रामा देखिने कुमरी ढकेरी रोगको रोकथाम गर्न साउनदेखि कार्तिकसम्म मासिक एक चक्की डाई इथाइल कार्बामाजिम डीईसी 100 mg खुवाउनु पर्दछ। ढकेरी लागेका बाख्राको हकमा दैनिक एक चक्की 7 दिनसम्म खुवाउने र साथमा भिटामिन बी कम्प्लेक्सको सुई 2-3 दिनसम्म लगाउनु पर्छ। बाख्राको मोहलाको लागि 5% पोभिडन आयोडिन वा 1% कपर सल्फेट वा 2% बोरिक एसिडको झोल अथवा 1% पोटासको घोलले मुख सफा गर्नु उपयुक्त हुन्छ। मोहलाको भाइरस घाउ, चोटपटक लागेको वा काटेको ठाउँबाट मानिसमा सर्न गई त्यस्तै प्रकारको घाउ खटिरा आउन सक्ने हुनाले त्यस्तो रोगी बाख्रालाई घाउ, चोटपटक नलाग्ने मान्छे वा पन्जा लगाएर स्याहार सुसार गर्नुपर्दछ। भारी वर्षाले गर्दा हुने बाढीमा मुसाको मूत्रबाट सर्ने लेप्टोस्पिरोसिस नामक जुनोटिट रोगको प्रकोप बढ़ी हुने भएकाले धान खेतबारीमा खाली खुट्टा जानु उपयुक्त हुँदैन र बुट लगाउनु पर्दछ। पशुहरूमा विभिन्न कारणले जस्तै रोग, प्राकृतिक प्रकोप, आगजनी तथा अकाल मृत्यु हुन सक्ने भएकाले समयमै आफ्नो पशुको बीमा गराउनु पर्दछ। दुधालु गाईवस्तुलाई थुनेलो मास्टिटिसको समस्याबाट बचाउन गोठ सफा र सुग्घर राख्नुपर्दछ। यस्तै वर्षातको समय भएकाले गाई भैँसीहरूमा भ्यागुते रोग पशुलाई सास फेर्न गाह्रो भएर भ्यागुता कराएको जस्तै आवाज निस्कन्छ। भ्यागुते रोग देखा पर्न सक्छ। प्राय गरी तीक्ष्ण लक्षणहरूमा मुख्यतया 8-24 घण्टा भित्रै गाई भैँसी मर्ने भएकाले जतिसक्दो छिटो नजिकैको भेटेनरी प्राविधिकसँग सम्पर्क गर्नुपर्छ। यस्तै वर्षातको समयमा गाई लगायत भैँसी र भेडा बाख्राहरूमा चरचरे रोग सुन्निएको ठाउँमा छाम्दा चरचर आवाज आउने देखा पर्न सक्छ। यसको उपचारको लागि जतिसक्दो छिटो नजिकैको भेटेनरी प्राविधिकसँग सम्पर्क गर्नुपर्छ। यो समयमा किर्नाको संख्यामा वृद्धि भई समस्या देखिन थालेमा पशुलाई सफा पानीले नुहाइदिने, गोठ ओभानो र सफा राख्ने अनि प्रकोप अत्यधिक भएमा 1 भाग सुर्तीको पातको झोल 10 भाग पानीमा मिसाई बनाएको झोल अथवा बोझोको पातको रस 2-3 दिनको फरकमा 3-4 पटकसम्म शरीरभरि लगाइदिनुपर्छ। यस्तै किर्नाको टोकाईबाट गाई भैँसीमा बेबिसिया रोग देखा पर्न सक्छ। पशुहरूमा उच्च ज्वरो आउने, रातो रंगको पिसाब फेर्ने, लडखराउने, रक्त अल्पत्ता, अरुचि जस्ता लक्षण देखिन सक्छन्। यस्तो समस्या देखिएमा नजिकैको भेटेनरी प्राविधिकसँग पशुको रगत जचाउनु पर्दछ। गर्मी मौसममा दुधालु गाईहरूको वाली लाग्ने दर कन्सेप्सन रेट 25 27 प्रतिशतले घट्ने र ऋतु चक्रमा देखाउने लक्षणमा कमी हुने गर्दछ। गर्मीको तनाव हिट स्ट्रेसका कारण पशु वस्तुको पाठे घरमा विकास भइरहेको भ्रूणको वृद्धिमा कमी आउनुका साथै गर्भ दुहिने सम्भावना पनि बढ़ी हुन्छ। त्यसकारण आफ्नो हावापानी सुहाउँदो स्थानीय तथा नस्ल सुधार गरिएका पशु वस्तुहरू पाल्नुहोस् र आफ्नो हावापानी सुहाउँदो खोर गोठ निर्माण गरी प्रशस्त पानीको व्यवस्था गर्नुहोस्। वर्षायाममा सापेक्षित आर्द्रता बढ़ी हुने भएकाले पशु वस्तुलाई खुवाउने पराल दानालाई सफा र ओभानो ठाउँमा भण्डारण गर्नुपर्दछ। चिसो ठाउँमा भण्डारण गरेको दानामा ढुसीको संक्रमण हुन सक्छ, जसले गर्दा पशु वस्तुको पाचन क्रियामा समस्या आउनुका साथै विष उत्पन्न भई पशु वस्तु मर्न पनि सक्दछन्। त्यसै गरी भण्डारण गरिएको परालमा ढुसीको संक्रमण हुन सक्ने भएकाले बेला बेलामा निरीक्षण पनि गर्नुपर्दछ। यस्तै शंखे किराको प्रकोप भएको पानी जमेको ठाउँमा अथवा सिमसार क्षेत्रमा पशु वस्तुलाई चराउन लैजानु हुँदैन। ती ठाउँका घाँसपात पशु वस्तुले खाँदा नामले रोग लाग्न सक्दछ।
यो थियो पशुपालनमा ध्यान दिनुपर्ने बारे नारको सल्लाह। आलु खेतीको विषयमा कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि सम्बन्धी विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई फेरि स्वागत छ। अब आजको मुख्य विषयतर्फ लागौं। आलु देशको मुख्य तरकारी बालीमा पर्छ। जुनसुकै तरकारीमा पनि मिसाउन सकिने भएकाले आलुको कारोबार धेरै हुन्छ। आज हामी नेपालमा आलु खेती र आलु खेतीमा ध्यान दिनुपर्ने विषयमा कुरा गर्दैछौ। नार्कको राष्ट्रिय आलु बाली अनुसन्धान कार्यक्रमका प्रमुख डाक्टर रामचन्द्र अधिकारीसँग साथी विष्णु विश्वकर्माले कुराकानी गर्नुभएको छ।
कार्यक्रम बदलिदो नेपालमा सरलाई स्वागत छ।
यहाँलाई धन्यवाद छ।
कुराकानी शुरू गरौं। अब यो आलु लगाउने बेला भएको छ। देशभरकै हिमाल पहाड तराईमा जता पनि यो आलु लगाउँदा होस् या बिउ छान्दा के कुरामा ध्यान दिने होला?
खास गरेर अहिले सबै ठाउँमा त होइन, आलु लगाउने समय अहिले तराई र तल्लो पहाड़ी भागमा आलु लगाउने समय भएको छ। अब यतिखेर चाहिँ नि मुख्य गरेर आलुको लागि चाहिँ बिउको महत्वपूर्ण भूमिका भएको हुँदाखेरि हामीले बिउ उन्न जातको बिउ त्यो पनि स्वस्थ बिउ चाहिँ नि लगाउनुपर्छ। र त्यसमा बिउमा चाहिँ नि ध्यान दिनुपर्ने कुरा के छ भनेदेखि बिउको टुसा राम्रो आएको, टुसाहरू चाहिँ नि हरियो छोटो मोटो र स्वस्थ हुनुपर्छ। यो जमारा जस्तो लामो टुसा यस्तो टुसाहरू एकदम कमजोर टुसा भएको आलु चाहिँ लगाउनु हुँदैन र नटुसाएको आलु पनि सकभर चाहिँ लगाउनु हुँदैन। र अब आलुको धेरै ठुलो लगाउँदाखेरि पनि हामीलाई बिउ धेरै लाग्ने भएको हुनाले त्यो कृषकहरूलाई चाहिँ अलिकति बढी व्यवहार पर्ने जान्छ। र धेरै सानो लगाउँदाखेरि पनि हाम्रो जुन डाँठको संख्याहरू चाहिँ टुसाको संख्या कम हुने भएको हुनाले हामीलाई खास गरेर 25-50 ग्रामको आलुको दाना साइजको एउटा अन्डा आकारको साइज कुखुराको अन्डा आकारको साइजको आलु लगाउन चाहिँ हामीले उपयुक्त ठाउँ त्यसमा एउटा आलुको दानामा 3-4 टुसा त्यो हुन चाहिँ जरुरी छ। र चाहिँ अब अहिले खास गरी मुख्य कुरा के छ भनेदेखि यो बजारमा चाहिँ विभिन्न किसिमको आलु आउँछ तर अब उम्रन त सबै आलु उम्रन्छ तर उम्रन्छ भन्दैमै जुन पाते आलु चाहिँ रोप्यो भनेदेखि हामीले रोग चाहिँ आउँछ एउटा कुरो, दोस्रो कुरो त्यसले चाहिँ फल्दैन। त्यसकारण मुख्य कुरो चाहिँ आलुको हाम्रो सिफारिस गरिएका जातहरू आलु बाली अनुसन्धान कार्यक्रमले 10 जातहरू चाहिँ सिफारिस गरेको छ। ती 10 जातमध्ये सम्बन्धित कृषि विकास कार्यालयसित सम्पर्क गरेर आफ्नो क्षेत्रमा कुन आलु चाहिँ हुन्छ, कुन जातको आलु चाहिँ उपयुक्त हुन्छ त्यो जातको आलु लगाउन चाहिँ पहिला हामी चाहिँ अनुरोध गर्छौँ। त्यसपछि आलु खेतीको लागि अब यो लगत्तै दशैं र तिहारको बीचमा हामीले तराईको ठाउँमा आलु लगाउन सकिन्छ र धेरै ढिलो भयो भनेदेखि कार्तिक महिनाभरिमा चाहिँ तराईमा आलु लगाउँदाखेरि आलु ठिकै हुन्छ। धेरै ढिलो लगाउन चाहिँ थाल्यौँ भनेदेखि के हुन्छ भनेदेखि तराईमा अब जब पुष महिनामा चाहिँ धेरै तुसारो आउँछ। यदि हामीले मङ्सिर पुसमा आलु रोप्न थाल्यौँ भनेदेखि त्यो तुसारोले भर्खर रोपेको आलुहरू चाहिँ खाइदिन्छ, किनभने त्यसमा चाहिँ ढुसी आउनु सम्भावना हुन्छ। अर्को कुरो, त्यो बेलामा रातिको तापक्रम चाहिँ धेरै कम हुन्छ। जब रातिको तापक्रम चाहिँ धेरै कम भयो र दिनमा चाहिँ नि पनि बदली भयो र सिमसिम पानी पर्यो भनेदेखि चाहिँ डडुवा रोग आउँछ। डडुवा रोग आउने बित्तिकै त आलुको फेरि नोक्सान हुन्छ। त्यसमा डडुवा रोगलाई छल्नलाई पनि हामीले आलु लगाउनलाई अलिकति समय विचार गर्नुपर्ने हुन्छ। आफ्नो ठाउँमा चाहिँ डडुवा रोग कहिले लाग्छ त्यो त 8-10 वर्षको आफ्नो चाहिँ अनुभव चाहिँ उसले थाहा भइहाल्छ। त्यसमा डडुवा रोग लगाउनलाई ठिक्क लगाउने भन्दा 15 दिन अगाडि के अरे लाग्ने समयभन्दा 15 दिन अगाडि अथवा 15 दिन पछाडिलाई पनि विचार गरेर हामीले आलुको लगाउने समयमा केही हेरफेर गर्न पनि सक्छौँ।
आलु तरकारीका लागि जुन खनजोतको कुरा छ, हाम्रो माटोको कुरा, हरेक ठाउँमा तराईमा फरक माटो छ, अलिकति पहाडमा फरक होला, मधेसतिर फरक होला, यो माटोमा चाहिँ कसरी ध्यान दिने आलु लगाउँदा?
माटो त सबै बालीको लागि महत्त्वपूर्ण कुरा हो र अब हाम्रो माटो मुख्य कुरा चाहिँ माटोको आलुको जराहरू धेरै तल जान नसक्ने धेरै चिम्ट्याइलो माटोमा पनि आलु खेती राम्रो हुँदैन। त्यो बाहेक अरू सबै खालको माटोमा आलु राम्रै हुन्छ र आलुको लागि धेरै त्यो पानी जम्ने खालको माटो पनि राम्रो हुँदैन। खास गरी आलु खेतीको लागि यो अम्लीयपना, माटोको अम्लीयपना भन्ने हुन्छ, माटो अम्लीयपनामा 5.5-6 बीचको अम्लीयपना भयो भने आलु खेतीलाई राम्रो हुन्छ र त्यसको लागि आलुलाई अरू बालीको भन्दा बढी गोठको मल चाहिने भएको हुनाले अथवा प्राङ्गारिक मल चाहिने भएको हुनाले प्राङ्गारिक मलको पनि जोग गर्न चाहिँ एकदम जरुरी छ। र अब यो प्राङ्गारिक मल चाहिँ कति राख्ने त भन्ने कुरो छ, त्यसमा आफ्नो माटोको उर्वरा शक्ति कति छ, सबै ठाउँमा एउटै नियम लागू हुँदैन। तर साधारणतया हामीले एक रोपनीको लागि 500-700 किलोग्राम भनेपछि लगभग 20-25 डोका, यदि राम्रो कुहिएको आलु मल होइन कि राम्रो कुहिएको मल 20-25 डोका पर एक रोपनीको लागि त्यो चाहिँ जो गर्नु राम्रोसँग त्यो पहिलो यो बाँझो जोत्दाखेरि नै माटोमा राम्रोसँग मिलाएर त्यसलाई चाहिँ माटोमा जोत्न सकिन्छ। त्यसपछि आलु यदि त्यो चिज होइन भनेदेखि आलु लगाउने समयमा लगाउने हो भने राम्रोसँग यदि ड्याङमा आलु लगाउने हो भने राम्रो कुहिएको गोबर मललाई चाहिँ माथि राख्ने र तल चाहिँ रासायनिक मल जुन हाम्रो डिएपी हुन्छ, युरिया हुन्छ, पोटास हुन्छ, यो लाइनको तल राख्ने र त्यसलाई चाहिँ नि गोबर राम्रोसँग यो कुहिएको गोबर मलले त्यो गोबर मल कस्तो हुनु पर्यो भन्दाखेरि त्यो के को मल हो भने थाहा हुनु भएन, चाहिँ त्यो बुरबुराउँदो हुनु पर्यो, त्यसमा चिसान ठिक्क हुनु पर्यो, मुठी चाहिँ पार्दाखेरि त्यो पानी आउनु भएन मुठीमा, त्यस्तो ओभानो हुनु पर्यो, त्यो मल राखेर त्यो माथि चाहिँ नि आलु राखेर ड्याङ उठाएर पनि लगाउन सकिन्छ। र अब त्यो ड्याङ कति बनाउने त भन्दाखेरि साधारणतया हाम्रा अहिले मैले भने अनुसारको एउटा अन्डा आकारको अन्डा साइजको कुखुराको अन्डा साइजको आलुको लागि एउटा ड्याङदेखि अर्को ड्याङको दूरी हाम्रो 60 सेन्टिमिटर र एउटा बोटदेखि अर्को बोट, एउटा आलु रोप्नेदेखि अर्को रोप्ने त्यही ड्याङभित्र एउटा आलुदेखि अर्को आलु रोप्ने दूरी चाहिँ नि 25 सेन्टिमिटर हामीले चाहिँ सिफारिस गरेका छौँ।
अब यो जातको कुरा पनि गरिहालौँ, धेरै कृषकलाई अझ गाउँघरका कृषकलाई चाहिँ अब जातको कुरा त्यति धेरै थाहा हुँदैन। तपाईँले 10 प्रकारका जात छन् भन्नुभयो, कुन जात लगाउँदा अझ बढी उत्पादन गर्न सकिएर आलुको बारेमा?
अब अहिले तराईको लागि हामीले 2 किसिमको हामी हेर्छौँ। अब छिटो हाम्रो जुन क्रपिङ सिस्टम भन्छ, हाम्रो यो धान गहुँ बाली प्रणालीमा यदि हामीले आलु खेती गर्ने हो भने र बजारलाई पनि डिस्ट्रिब्युट गरेर बजारमा भन्दा छिटै आलु हामीले दिन सकिने हो भने, अरू आलुभन्दा छिटै चाहिँ बजारमा दिन सक्यौँ भने हामीसित छिटो पाक्ने छिटो तयारी हुने 2 जातहरू छ, जो चाहिँ डेजी र कार्डिनल, यिनीहरू 75-80 दिनमै चाहिँ लगाएको 75-80 दिनमै चाहिँ तयारी हुन्छन्। एउटा त्यो चिज छ। अर्को खालको, अब हामी आलु अलिक लामै अवधिमा छिटै बजारभन्दा सँगसँगै निकाल्ने हो र धेरै पनि आलु फलाउने हो भनेदेखि हामीसित तराईको लागि, अहिले तराई र तल्लो पहाडी बेलको लागि जनकदेव छन्, त्यसपछि खुमल रातो छ, त्यसपछि यो कुफ्री सिन्दुरी छ, कुफ्री जेती छ, खुमल सेतो छ, यो जातको आलुहरू चाहिँ तराई र तल्लो पहाडमा चाहिँ लगाउन सकिन्छ।
अब ती जातहरूमा पनि जुन जातको आलु हो त्यही अनुसार मलको कुरा पानीको कुरा व्यवस्थापन गर्नुपर्ने होला, त्यो कुरामा कसरी ध्यान दिने किसानले चाहिँ?
जति धेरै त्यसको उत्पादन क्षमता छ त्यसलाई त्यति नै बढी चाहिँ नि मलखाद चाहिन्छ, त्यति नै बढी त्यसलाई चाहिँ पानी चाहिन्छ। किनभने जस्तै अब डेजिरे जात हाम्रो 75 देखि 80 दिनमा तयारी हुन्छ, धेरै अब तराईको लागि खाएन आलुको उत्पादन गरेर चाहिँ बेच्नको लागि भने, अब जनकदेव यो कुफ्री सिन्दुरी यिनीहरू 115 देखि 120 दिन लाग्छ। भनेपछि अब 120 दिन लाग्ने र 100 जम्मा 75-80 दिन लाग्नेलाई एउटै मलखाद दिएर हुँदैन, एउटै पानीले पुग्दैन, त्यसपछि अवश्य पनि त्यो लामो दिन लाग्नेलाई धेरै अवधि लाग्नेलाई चाहिँ बढी मल दिनु पर्यो र छोटो अवधि लाग्नेलाई चाहिँ थोरै मल दिनु पर्यो।
यो पानी सिँचाइ गर्दा आलुको खेतीमा कुन कुन समय पानी दिँदा अझ उपयुक्त होला?
अहिले आलु खेतीको हाम्रो परम्परागत आलु खेतीमा हामीले चाहिँ यो कुलैबाट पानी लगाउने तरिका छ, चाहे त्यो बोरिङ हो चाहे जताबाट गरे पनि यो कुलो बनाएर नै कुलेसोबाट पानी दिने चलन छ। र आधुनिक तरिकामा अहिले ड्रिप इरिगेसन आएको छ, आलुको जहाँ जहाँ जुन जुन ठ्याक्क ठ्याक्क बोट बोटमा मात्रै पानी दिने चलन छ। तर अब त्यो हाम्रो अब यो बिस्तारै होला। अहिलेसम्मको हाम्रो प्र्याक्टिस हामीले गरेको अनुसन्धानको चाहिँ अनुसार आलु राम्रो रोप्नको लागि रोप्नुभन्दा पहिले जमिनको तयारी गर्नुभन्दा पहिले पनि यदि जमिन सुक्खा छ भने त्यो जमिनलाई भिजाएर त्यसलाई जोतेर अनि ठ्याक्क सिँचाइको रोप्नको लागि चाहिँ उपयुक्त राख्ने, यदि जमिनमा त्यो सम्भव छैन भनेदेखि पहिले सिँचाइ गर्न सम्भव छैन, यदि सुक्खा पनि छैन र माटोमा किसान ठिकै छ, रोपिसकेपछि त्यसलाई राम्रो उमार्नको लागि एकपटक सबै ड्याङ नभिज्ने गरी आधा मात्रै चाहिँ ड्याङ भिज्ने गरी एकपल्ट सिँचाइ दिन सकिन्छ। त्यसपछि पुरै आलु उम्रिसकेपछि अब यदि माटोको चिसान हेरेर त्यसलाई धेरै चिसो छ अथवा माटोमा चिसान ठिकै छ भने दिन जरुरी भएन, तर अब चिसान छैन सुक्खा जस्तो छ भने पानी दिन पर्यो। र मुख्य कुरो आलु उमार्नको लागि किनभने बोटको संख्या एकदम महत्वपूर्ण हुन्छ, जब बोटको संख्यै छैन बोटै छैन भनेदेखि कहाँ आलु फल्ने, त्यसबाट सबै बोट उमार्नको लागि चिसानको जरुरी छ एउटा कुरो। दोस्रो कुरो चाहिँ आलुको दाना लाग्ने बेलामा सबभन्दा कुरो हामीले त्यसलाई अङ्ग्रेजीमा बल्किङ स्टेज भन्छौँ, आलुको दाना लाग्नेमा आलु बढ्ने बेलामा धेरै चाहिँ नै खाद्य तत्त्वको आवश्यक पर्छ, त्यो खाद्य तत्त्वको आवश्यकको लागि चाहिँ माटोमा चिसानको जरुरत पर्छ र त्यो चिसानको चिसान पुर्याउनको लागि हामीले बाहिरबाट सिँचाइको रूपमा चाहिँ माटोमा पानी दिनुपर्ने हुन्छ। र यो दुईटा महत्वपूर्ण अवस्थाहरू छन्। त्यस बाहेक पनि आलु चाहिँ बढ्ने जुन 30-35 दिनको आलु रोपेको 30-35 दिनको त्यसपछि 45 दिनको 60 दिनको 75 दिनको यो अवस्थाहरूमा ठाउँ हेरेर एउटै ठाउँमा फेरि सबै एउटै नियम लागू हुँदैन, हाम्रो चाहिँ नेपाल सानो भए पनि ठाउँहरू हाम्रो माटो पनि फरक छ हावापानी पनि फरक छ, त्यो अनुसारको आफ्नो ठाउँ अनुसारको
जस्तो अबको यो आलु लगाएसँगै रोकिरहेको पनि डर त्यतिकै हुन्छ, खास गरी आलु अलिकति बढ्यो दाना लाग्न सुरु भयो भने जरामा माथिबाट त्यो आलुको पातहरू सुक्ने डर बढी हुन्छ। यसैले आलुमा कुन कुन रोगहरू लाग्छन् र त्यो रोगबाट बस्न चाहिँ के गर्नु पर्ला किसानले?
खास गरी अब अहिले समस्या देखिएको आलुमा चाहिँ आलुको पछौटे डडुवा जसलाई हामी लेड ब्लाइट पनि भन्छौँ, अब त्यो मुख्य समस्याको रूपमा छ र यसको केही यसबाट चाहिँ बच्नको लागि 2-3 कुराहरू हामीले गर्न सकिन्छ। एउटा मुख्य कुरो त बिउ, त्यो रोगी बिउ लगाउनु भएन। अघिल्लो सालमा जुन आलुको दानामा लेड ब्लाइट अथवा डोडा रोगले आक्रमण गरेका छन् त्यो रोगबाट ग्रसित छ भने त्यो बिउ लगाउनु भएन, त्यसबाट स्वस्थ बिउ एउटा हुनु पर्यो। दुई कुरो हाम्रो लगाउने समयले पनि धेरै फरक पार्छ। अब ठ्याक्कै रोग आउने समयभन्दा पहिले हाम्रो चाहिँ आलुको बोटहरू राम्रोसँग हुर्कियो स्वस्थ भयो भनेदेखि रोगले पनि त्यति आक्रमण गर्न सक्दैन, त्यसो भएर लगाउने समयको पनि एकदम विचार गर्नु पर्यो। अथवा त्यो समयलाई चाहिँ छलेर पछि आलु उम्रनी गरेर लगाउनु पनि सकिन्छ, त्यो ठाउँ अवस्था अनुसार त्यसलाई भर पर्छ। तेस्रो कुरो चाहिँ नि मलखादको कुरो छ। मलखाद आलु बालीको लागि अरू बाली जस्तै पौष्टिक खाद्य तत्त्व चाहिन्छ, त्यो पौष्टिक खाद्य तत्त्व खालि नाइट्रोजन दिएर मात्रै भएन, फस्फोरस दिएर मात्रै भएन, पोटास मात्रै भएन, यी सबै तत्त्व यी तिनटै नाइट्रोजन फस्फोरस पोटास एकदम ब्यालेन्स मात्रामा उसको ठिक मात्रामा त्यो दिनुपर्ने हुन्छ। त्यसको लागि अझ आलुको डडुवा रोग सहनको लागि नाइट्रोजनले चाहिँ युरिया भन्नुहोस् नाइट्रोजन भन्नुहोस् यिनीहरूले चाहिँ अब हरियो बनाउन दाना ठूलो बनाउन मद्दत गर्छ भने पोटासले रोगबाट सहन सक्ने क्षमता, किराबाट सहन सक्ने क्षमता, त्यसपछि यो सुक्खाबाट सहन सक्ने क्षमता, तुसारोबाट सहन सक्ने क्षमताको त्यसले पनि विकास गर्ने भएकोले र फस्फरसले जराको वृद्धि बढाउने त्यसपछि दानाको संख्या चाहिँ वृद्धि गर्ने यी सबै काम गर्ने भएको हुनाले यो सबै यी तिनटै मलको चाहिँ सिफारिस अनुसार उचित तरिकाले दिनु चाहिँ जरुरी छ र त्यसको साथसाथै चाहिँ पाकेको गोर्खो मल पनि एउटा कुरो भयो। अर्को कुरो यो डडुवा रोग नियन्त्रणको लागि जब यो मौसम बदलिन्छ रातिको समय रातिको तापक्रम 10 डिग्री सेन्टिग्रेड भन्दा तल हुन्छ र दिन चाहिँ नि ओजिलो हुन्छ र सिमसिम चाहिँ पानी परेको छ भने अब हामीलाई लेट ब्लाइटको लाग्ने चाहिँ समस्या छ भन्ने कुरो बुझिन्छ। त्यसकारण त्यो चाहिँ त्यस्तो लाग्ने त्यस्तो अवस्था आयो भनेदेखि रोग लागिसकेपछि त्यो नियन्त्रण गर्न गाह्रो हुन्छ। रोग लाग्नेबाट बचाउनको लागि हामीले डाइथेनियम 45 अथवा क्रिनोसिल यी बजारमा अरू पनि नयाँ छन् यो ल्याएर स्प्रे गर्नुपर्ने हुन्छ। र तेस्रो कुरो अर्को अन्तिम कुरो चाहिँ यो जातहरू पनि हामीले छान्न सक्नुहुन्छ कि कुन जातले रोग सहन सक्ने क्षमता छ। जस्तै अब हामी कहाँ अहिले त्यस्तै पुरै सहन सक्ने नभए पनि त्यो केही हदसम्म चाहिँ नि टोलरेन्ट गर्ने चाहिँ छ जातहरू। जस्तै जनकदेव छ, त्यसै गरेर चाहिँ खुमल उज्जवल। अब यी जातहरू खोजेर लगाउन सकियो भने केही हदसम्म
कतिपय हामीले त्यो रोग लागिसकेपछि उपचार गर्न धौधो हुने उपचार गर्यो भने पनि 100% निको नहुने डर चाहिँ हुन्छ। त्यसैले यो रोग लाग्नै नदिन विशेष के तयारी गर्दा अझ राम्रो होला ताकि भोलि रोग लागेर उपचार गर्न यसै पनि खर्च बढ्छ फेरि त्यो रोग लागिसकेपछि उपचार गर्दा आलुको उत्पादन राम्रो हुँदैन। त्यसैले यसबाट जोगिन पूर्व तयारी राम्रोसँग हेरचाह चाहिँ कसरी गर्ने होला आलुलाई?
त्यसको लागि महत्वपूर्ण कुरो हामीले जातको छनौट गर्न पर्यो। एक, कुन जातमा रोग कम लाग्छ अथवा रोग सहन सक्ने छ र आफ्नो लोकालिटीमा हाम्रो आलुको डडुवा रोगको पनि त्यसको जीवाणुहरू फरक फरक हुन्छ। पहाडको रेस भन्छ छुट्टै छ, तराईको छुट्टै छ। पहाडमा लाग्ने डडुवा चाहिँ तराईमा न पनि लाग्न सक्छ। तराईमा लाग्ने के अरे तराईमा नलागे रोग नलागेकालाई चाहिँ पहाडमा लाग्न सक्छ, पहाडमा नलागेकालाई चाहिँ तराईमा लाग्न सक्छ। त्यसो भएर आफ्नो ठाउँ अनुसारको जात लगाउनु पर्यो। एउटा कुरो चाहिँ त्यो रोग सहन सक्ने जात खोजेर त्यो जिल्ला कृषि विकास कार्यालय नजिकका फार्म केन्द्रहरू अथवा तालिम प्राप्त कृषकहरू पनि हुनुहुन्छ होइन, उहाँहरूसित पनि सम्पर्क गरेर गर्न सकिन्छ। त्यसपछि दोस्रो कुरो हाम्रो लगाउने समय मैले भनिसकेँ। तेस्रो कुरो मलखादको कुरो भयो। चौथो कुरो हामीले अब त्यो तालिका यदि मौसमको चाहिँ परिवर्तन आउने बित्तिकै त्यसमा उपयुक्त चाहिँ नि रासायनिक विषादी फन्जिसाइड भन्छ हामी त्यसलाई त्यो स्प्रे गर्ने। अब अन्तिम अब अर्को कुरो चाहिँ सिँचाइ पनि चाहिँ एउटा चिज हो। यदि चाहिँ लेड ब्लाइडको धेरै चाहिँ त्यो पात भिज्ने गरेर पानी पनि लगाउनु भएन, फेरि डाँड पुरै चाहिँ नि ड्याङ भिज्ने गरेर सबै ड्याङ डुब्ने गरेर पनि लगाउनु भएन होइन, अरू अरू रोग पनि आउन सक्छ। जस्तै यो ब्याक्टेरियल विल छ कति ठाउँमा चाहिँ नि अरू आलुको दाना कुहिने रोगहरू पनि हुनसक्छ, ओइलाउने रोग हुनसक्छ। त्यसको लागि पनि माटोको चिसानको चाहिँ राम्रो व्यवस्थापन गर्ने, माटोको चाहिँ नि मलखादको चाहिँ खाद्य तत्त्वको राम्रो व्यवस्थापन हुनु पर्यो र जात र लगाउने समय र चाहिँ स्वस्थ बिउ नै सबभन्दा महत्त्वपूर्ण।
अब आलु कतिपयले थोरै तरकारी खान पनि लगाउँछन्, कतिपयले व्यवसायको रूपमा लगाउँछन्। आलु व्यवसाय र तरकारी खेतीका लागि लगाउन के कुरा फरक छ अनि व्यवसाय गर्दा अरू के कुरामा ध्यान दिनु पर्ला?
यो करेसाबारीमा कुरा गर्नुभयो होला तरकारी लगाउने भनेपछि करेसाबारीको त आफूले बिहानै बेलुका साँझ पनि हेर्न सकिने देख्न सकिने कुरो भयो। सानो एरियाको भएको हुनाले त्यसलाई रोग किराको लागे पनि हातले किरा लागेको छ भने हातले चुनेर फालेर सकिने कुरा भयो, मिचेर फाल्ने कुरा भयो। रोग लागेको छ भने पनि थोरै एरियामा त्यसलाई नियन्त्रण गर्नलाई त्यति गाह्रो पनि भएन बिहानी बेलुकाको हेरेर चाहिँ। अब मुख्य कुरो हामीले आलु खेती गर्ने भनिसकेपछि व्यावसायिक खेती हामीले व्यावसायिक खेतीमा अहिले हाम्रो मुख्य ऊर्जाशील युवा जनशक्ति चाहिँ बाहिर गइरहेकोले आलु खेतीमा पनि ठुलो समस्या छ। त्यसो भएर अहिले मेकनाइजेसन यन्त्रीकरणको मुख्य भूमिका छ र यन्त्रीकरण नगरिकन हाम्रो चाहिँ फाइदा हुँदैन किनभने हाम्रा चाहिँ ठूला छिमेकी देशहरू इन्डिया भारत र चाहिँ चाइनाले चाहिँ यन्त्रीकरणमा ध्यान दिएको छ। अब त्यो किनभने कस्ट अफ प्रडक्सन त्यसको उत्पादनको खर्च घटाउनको लागि पनि हामीले यन्त्रीकरणमा जानु पर्यो र त्यसको लागि मुख्य चाहिँ यो यन्त्रीकरण एउटा कुरो छ भने अर्को कुरा हाम्रो बिउको बिउ मुख्य कुरा छ। यदि बिउ असल छैन, बिउ स्वस्थ छैन, बिउ राम्रो छैन भने उसको व्यवसायिकमा चाहिँ राम्रो हुँदैन। त्यस भएर बिउलाई नम्बर एकमा चाहिँ हाम्रो ध्यान दिनुपर्ने हुन्छ। दोस्रो कुरो जातको छ, त्यो जात र बिउको सँगसँगै कुरा आउँछ। कुन जात त्यसको बिउ कहाँ राख्ने भन्ने कुरो चाहिँ बिउ कसरी चाहिँ उत्पादन गर्ने भन्ने कुरो आउँछ र त्यसबाट यो बिउ र जातको कुरो छ। अरू कुरो अब व्यावसायिकै कृषि आइसकेपछि सिँचाइको पनि हाम्रो महत्त्वपूर्ण भूमिका हुन्छ। बिना सिँचाइ उत्पादन गर्न पनि हामीले लक्ष्य अनुसार गर्न सकिँदैन। त्यसो भएर सिँचाइमा पनि हाम्रो ध्यान दिनुपर्ने भयो र मलखादको कुरालाई अब परम्परागत खेतीले मात्रै तरिकाले मात्रै अहिलेको जुन हाम्रो भारत र चीनसँग हाम्रो कम्पिटिसन गर्न हामीले प्रतिस्पर्धा गर्न चाहिँ हाम्रो कृषकहरूले नसक्ने अवस्था छ। त्यसको लागि अब अहिले फर्टिगेसन सिस्टमको आइरहेको छ, जुन मल्चिङ छापो प्लास्टिक मल्चिङ ड्रिप इरिगेसन सिस्टम एउटा बोटलाई एउटा ड्रिप दिएर एउटा थोपा सिँचाइ दिएर त्यसलाई प्लास्टिक मल्चिङ गरेपछि त्यसको उत्पादन हामीले खुमलटारमै गरेको उत्पादन पनि अरू साधारणभन्दा चाहिँ धनाधन डबलै उत्पादन छ। र अब त्यो प्रविधि किन्न जाने त भनेपछि अब यदि व्यवसायिक खेती गर्ने हो भने हाम्रो प्रिव्यासिक बिउबाटै कृषकले सुरु गर्नु पर्यो र बिउ आफैले उत्पादन गर्न सक्नु पर्यो। आफूलाई चाहिने बिउ कति हो त्यो केही गाह्रो पनि छैन। त्यो चाहिँ होइन भनेदेखि चाहिँ राम्रो चाहिँ स्रोत बिउहरू ल्याएर चाहिँ हामी लगाउनु पर्यो। त्यो बिउमा रोग छैन, किरा छैन, बिउ अब यो टिस्यु कल्चर प्रविधिबाट स्वस्थ बिउको हो भन्ने चाहिँ प्रमाणित चाहिँ हुनु पर्यो र त्यसपछि त्यो बिउको साइज पनि हुनु पर्यो। बिउलाई उमार्न सक्नु त्यसको चाहिँ टुसाको धेरै महत्त्वपूर्ण छ। त्यो सङ्ख्या एउटा एउटा दानामा कतिवटा चाहिँ टुसा छन्, कस्तो टुसा छ, यी सबै कुरा महत्त्वपूर्ण भएको हुनाले नम्बर एक कुरो चाहिँ म चाहिँ बिउलाई प्राथमिकता दिइन्छ। दोस्रो कुरो मलखाद भयो, तेस्रो कुरो चाहिँ सिँचाइको कुरो भयो, चौथो कुरो यसको यो बाली संरक्षण रोग किराको नियन्त्रणको कुरो हो, पाँचौँ कुरो आलु खन्ने भण्डारण गर्ने, त्यसपछि त्यसको आफूलाई उपयुक्त समयमा आफ्नो बजारको मूल्य ठिक ठिक्क पाउने बेलामा कृषकले बेच्ने। अब कम मूल्य भएको बेलामा बेच्दाखेरि फेरि कृषकलाई नाफा नहुन सक्छ अथवा उसको उहाँहरूको चाहिँ दुःख मात्रै हुनसक्छ। त्यसो भएको हुनाले उहाँहरूलाई सही मूल्य लिनको लागि चाहिँ बजारको पनि व्यवस्थापन राम्रो हुनुपर्छ।
अन्तिम अन्तिमतिर अब तपाईँ अस्ति मात्रै चीन गएर आउनुभयो भन्ने पनि सुन्यो, खास गरी नारको एउटा समूह नै चीन गएर त्यहाँका आलुको बारेमा, त्यहाँको आलु अनुसन्धान, आलु बालीका बारेमा अनुसन्धान गरेर आफ्नो अनुभव राख्ने, उताको अनुभव पनि लिने कुरा गर्नुभयो भन्ने सुनिएको थियौँ। खासमा चीन र यहाँको चाहिँ फरक के रहेछ? चीनको आलु बाली व्यवसायलाई हामीले कसरी अनुसरण गर्न सक्छौँ, कसरी यहाँ लागू गर्न सक्छौँ?
हामीले चीनसँग धेरै कुरा सिक्नुपर्ने छ। जब 2045 सालको साल लगभगतिर हामी हाम्रो टेक्नोलोजी चाइनाको भन्दा अगाडि थियो, किनकि हामीलाई स्विस विकास सहयोगको नियोगबाट यो हाम्रो टिस्यु कल्चर प्रविधि ग्लास हाउस स्किन हाउस बनाएर हामी कहाँ चाहिँ टिस्यु कल्चर प्रविधिबाट स्वस्थ बिउ उत्पादन हुन्थ्यो त्यतिखेर चाहिँ, जबकि चाइनामा त्यो सुरु भएको थिएन। त्यतिको समयमा अहिले उहाँहरूको चाहिँ चाइना के भन्दाखेरि पुरा टिस्यु कल्चर प्रविधिलाई बायोटेक्नोलोजीलाई उहाँहरूले चाहिँ प्रायोरिटी गरे, चाहिँ प्रायोरिटी गरेपछि के भयो त लो कस्ट टेक्नोलोजी गभर्मेन्टको इफोर्ट गभर्मेन्टको प्रायोरिटी के हो त चाहिँ कुन क्रपलाई दिने के गर्ने भन्ने कुरो चाहिँ सरकारी प्रायोरिटी पाउनु पर्यो एक कुरो चाहिँ। र अहिले हाम्रो सरकारले पनि चीनको जस्तो आलुलाई प्रायोरिटी गर्नु पर्यो, त्यसको लागि बायोटेक्नोलोजीलाई स्ट्रेन्थ गर्नु पर्यो, हाम्रो टिस्यु कल्चर ल्याबहरू स्ट्रेन्थ हुनु पर्यो, हाम्रो स्क्रिन हाउसहरू स्ट्रेन्थ हुनु पर्यो। र त्यो चाहिँ हाम्रो हरेक अहिले 744 गाविस गाउँपालिका नगरपालिका छन्, त्यो ठाउँमा आफ्नो नगरपालिका आफ्नो गाउँपालिकालाई चाहिने आलुको बिउ त्यही लोकल स्थानीय स्तरमा चाहिँ उत्पादन हुने व्यवस्था गराउनु पर्यो। त्यो त्यति गाह्रो छैन। त्यसको लागि चाहिँ अब हामीले एउटा चाहिँ यो गान्सु एग्रिकल्चर युनिभर्सिटी गान्सु प्रान्तको चाइनाको त्यसै त एउटा हाम्रो एमएयू भएछ, नेपाल कृषि अनुसन्धान परिषदको र गान्सु एग्रिकल्चर युनिभर्सिटीको बीचमा। अब त्यहाँको प्रविधिहरू हामीले त्यहाँको मेकनाइजेसन, त्यहाँको यन्त्रीकरण र त्यहाँको बिउ उत्पादन कृषकहरूलाई को स्तरमा कसरी बिउ उत्पादन भएको छ र सरकारी स्तरमा कसरी बिउ उत्पादन छ त्यो टेक्नोलोजीको हाम्रो आदान प्रदानहरू चाहिँ हुन्छ। अब त्यसमा हामीले अब काम गर्दैछौँ र उहाँहरू पनि यो चाहिँ भिजिट गर्दै हुनुहुन्छ, हामी पनि गएर भिजिट गऱ्यौँ। हाम्रो त्यसमा हाम्रा व्यापारीहरू जुन हाम्रा बिउ उत्पादन गर्ने जुन जमर्को गरिराख्नु भएको छ हाम्रा उद्यमशीलहरू उहाँहरूलाई पनि उहाँहरूले निमन्त्रण गर्नुहुन्छ होला, उहाँहरू पनि आउनुहुन्छ। उताको पनि जुन प्राइभेट कम्पनीहरू यताको प्राइभेट कम्पनी पनि आदान प्रदान गर्ने कुरो छ र खास गरी चाहिँ नि यो प्रिब्यासिक प्रथम पुस्ताको आलुको जिरो जी जिरो भन्छ उहाँहरूले चाइनामा, हामी त्यसलाई चाहिँ नि प्रिब्यासिक सिड भन्छौँ। त्यो प्रिब्यासिक सिड नै सबै गाविसमा उत्पादन गरेर त्यहीँबाट चाहिँ नि आफ्नै गाउँसेलाई चाहिँ पुर्याउन सक्यो भने रोग पनि फैलने भएन, सस्तो पनि पर्ने भयो र उत्पादन पनि बढी हुने भयो र त्यसको लागि आफ्नो ठाउँमा कुन किसिमको यन्त्रीकरण गर्ने, कस्तो किसिमको मलको चाहिँ व्यवस्थापन गर्ने त्यो सबै स्थानीय सरकार बलियो बनाएर गर्नुपर्ने जरुरी छ र हामीले गराउने चाहिँ हामीले दिने चाहिँ प्राविधिक सेवा र हाम्रो चाहिँ जुन सरसल्लाह त्यसमा रहन्छ।
तिमा आलु व्यवसायका बारेमा थप तपाईँको भन्नु र मैले सोध्न छुटाएको कुरा केही छ भनिदिनुहोस् न।
सायद यो चीन र इन्डियाको भन्दा पनि नेपालको आलु खाने पर क्यापिटा कन्जम्सन खाने हाम्रो चाहिँ धेरै छ, तर हाम्रो उत्पादन चीन र भारतको भन्दा ठ्याक्कै उत्पादकत्व प्रति एकाइ जमिनमा उत्पादकत्व ठ्याक्कै चाहिँ आधा छ। भनेपछि त्यसलाई हाम्रो अरू बालीमा भन्दा पनि आलुमा उत्पादन बढाउन सक्ने ठुलो चाहिँ ऊ छ, हाम्रो चाहिँ एउटा ठुलो ग्याप छ। कम्तीमा पनि हाम्रो आलुको उत्पादन थोरै मात्रै पनि हामीले ध्यान दियौँ भने हाम्रो सरकारी प्रयासबाट, यो निजी क्षेत्रको प्रयासबाट र यो गाउँपालिका नगरपालिकाहरूको प्रयासबाट थोरै हामीले जमर्को गर्न सक्यौँ र प्रयास गर्न सक्यौँ भनेदेखि हाम्रो उत्पादन 40-50 टन प्रति हेक्टर हुनलाई त्यति गाह्रो छैन। त्यो भयो हुने बित्तिकै हाम्रो के हुन्छ भन्दा हाम्रो धेरै काय प्लट हुन्छ। हाम्रो खाद्य जुन आलु यस्तो चिज हो कि सबै त्यसमा खानेकुरो पाइन्छ, होइन सबै चिज पाइएको हुनाले अब त्यसलाई धानको दाँदोमा चाहिँ आलुलाई पानी पनि कम चाहियो, त्यसको के भन्छ यो जनशक्ति पनि चाहिँ कम चाहिने उत्पादन गर्न, तर खानेकुरो चाहिँ धेरै आउने भएको हुनाले हामीले आलुलाई हाम्रो जस्तो अवस्थामा आलुलाई चाहिँ प्रायोरिटाइज गर्नलाई चाहिँ प्राथमिकता तोक्नलाई जरुरी भएको हुनाले प्राइभेट सेक्टरहरू पनि अब निजी क्षेत्रले पनि यसलाई अलिकति बढी ध्यान दियो भने, अलिकति बढी यसमा चाहिँ उहाँहरूले अलिकति सोच्नुभयो भने आलु हाम्रोले हामीलाई चाहिँ नेपाललाई चाहिँ पुगिकन पनि हामीले त्यसलाई चाहिँ मेकनाइजेसन त्यसको चाहिँ प्रोसेसिङ गरेर त्यसलाई प्रशोधन गरेर आलुको पिठो, आलुको चिप्स, आलुको फ्रेन्च फ्राई, आलुबाट हाम्रो चाहिँ बच्चाको खाना, आलुबाट स्टार्च, कपडा, दुनियाँभर कुरा चाहिँ आलुबाट गराउन सकिन्छ र त्यसो भएर हाम्रो यो राष्ट्रिय प्राथमिकतामा त्यसलाई यसलाई पार्नु पर्यो र त्यसलाई निजी क्षेत्रको चाहिँ यसलाई इन्भल्भमेन्ट गराउनु पर्यो, त्यसमा सहभागिता गराउनु पर्यो। सरकारी प्रयासले मात्रै सबै काम चाहिँ सम्भव हुँदैन, त्यसो भए निजी क्षेत्र चाहिँ यसमा अगाडि आउनुपर्छ।
अवसर यो महत्वपूर्ण समय संवाद र जानकारीका लागि आलु खेतीका बारेमा धेरै कुरा भनिदिनु भयो, यसको लागि धेरै धन्यवाद।
यहाँलाई जुन आएर हाम्रो कुरा राख्ने मौका दिनुभयो यहाँलाई पनि धेरै धेरै धन्यवाद छ। उज्यालो एफएमलाई आलु बाली अनुसन्धान कार्यक्रम तर्फबाट र मेरो तर्फबाट धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नार्कको राष्ट्रिय आलु बाली अनुसन्धान कार्यक्रमका प्रमुख डाक्टर रामचन्द्र अधिकारी। आलु खेतीको विषयमा कुरा गर्दा गर्दै आजको लागि कार्यक्रमको समय सकिने लागेको छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार, प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको आजको विशेष बलियो नेपालबाट प्राविधिक साथी मनोज विष्टसँगै साथी विष्णु विश्वकर्मा र म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छौ। नमस्कार।